आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रभु तपाईलाई पुकार्दछ, झरीको प्रभु हामी प्यासी छ, झरीको प्रभु तपाईलाई पुकार्दछ, झरीको प्रभु हामी प्यासी छ, झरीको प्रभु पुकार्दछ, जरीको प्रभु हामी प्यासी छ, जरीको प्रभु तपाईलाई पुकार्दछ, जरीको प्रभु हामी प्यासी छ, जरीको प्रभु
श्रोता प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन जय मसीह अनि नमस्कार। श्रोता आज हामी बाइबल अध्ययन नहेमिया 3:14-32 अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले 3:1-13 यरूशलेमको पर्खाल र मूल ढोकाको निर्माण कार्यहरूको देखिरहेका थियौं। हामीले देख्यौं कि भेडा ढोकाको निर्माण, माछा ढोकाको निर्माण, पुरानो ढोका निर्माण अनि हामीले ती हरेक ढोकाले दिने आत्मिक पाठको सन्देशको पनि देख्यौं। आज हामी बाँकी ढोकाहरू निर्माणको बारेमा देख्नेछौं। पहिले हामी देख्नेछौ घुर्याउने मूल ढोका अर्थात फोहोर ढोका। नहेमिया 3:14 भनिएको छ, फोहोर ढोका चाहिँ बेत हकेरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाले मरमत गरे। तिनले त्यो पुननिर्माण गरी सेस्केनीहरू र अग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले। यो शहरको स्वास्थ्यको निम्ति महत्वपूर्ण ढोका थियो, तर यसको बारेमा त्यति धेरै कुरा गरिएको छैन। आज यो घुर्याउने मूल ढोकाले यरूशलेमको विलाप गर्ने पर्खालतिर डोर्याउँछ, तर नहेमियाको दिनमा त्यो सियोन पर्वतको दक्षिण पश्चिममा स्थित थियो। घुर्याउने मूल ढोकाद्वारा फोहोर र कचराहरू शहरबाट बाहिर निकाली पठाइन्दथ्यो। दोस्रो कुरन्थी 7:1 पावल भन्छन्, यसकारण ए प्रिय हो, यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माका सबै किसिमका अशुद्ध पनाहरूबाट हामी आफैलाई शुद्ध पारौं, परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं। पाउलले यो विषयसँग ख्रिष्ट जीवनमा व्यवहार गरे। तपाईं र मैले यो कुराको थाहा पाउनुपर्छ कि हामीले परमेश्वरको सामने आफ्नो पापहरूको प्रस्ताव गर्नुपर्छ। इमानदारी प्रस्ताव नै त्यो अध्यय हो जुनद्वारा हाम्रा जीवनका फोहोर र कचराहरू निकाली पठाउँछौ। पहिलो युहन्ना 1:9 भन्छ, यदि हामीले आफ्ना पापको स्वीकार गर्यौं भने हाम्रा पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नलाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। त्यसपछि हामी अर्को ढोका देख्छौ जुन हो फोहरा मूल ढोका। 3:15 भनिएको छ, फुहारा ढोका चाहिँ मिस्पा जिल्लाका शासक कोल होजेका छोरा सल्लुनले मरमत गरे। तिनले त्यो पुननिर्माण गरेर त्यसका छाना लगाए र त्यसका छेस्कनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले। तिनले राजाका बगैंचाको छेउमा भएको सिलो आमको तलाउको पर्खाल दाउदको शहरबाट ओर्लने खुट्किलाहरूसम्म मरमत गरे। म विश्वास गर्दछु कि फोहरा मूल ढोकाले इनारमा सामरी स्त्रीलाई प्रभुले भन्नुभएको कुराको संकेत गर्दछ। युहन्ना 4:14 भन्नुभयो, तर मैले दिने त्यो पानी जसले पिउला त्यो कहिले तिर्खाउने छैन, तर जुन पानी म त्यसलाई दिनेछु त्यो पानी त्यसमा अनन्त जीवनसम्म उम्रिरहने पानीको मूल बनिनेछ। झुप्रे बासको पर्वमा ख्रिष्ट उभिनु भएर भन्नुभयो युहन्ना 7:38, जसले मलाई विश्वास गर्दछ धर्मशास्त्रले भने अनुसार त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगि निस्कनेछन्। अर्को पदमा युहन्ना उहाँको कथनको वर्णन वा अर्थ खुलाउँछन्। युहन्ना 7:39, तर यो कुरा उहाँले आत्माका विषयमा भन्नुभयो जो उहाँमाथि विश्वास गर्नेहरूले पाउन आँटेका थिए, किनकि आत्मा अहिलेसम्म दिनुभएको थिएन, किनभने येशूको महिमा अझसम्म भएको थिएन। जब विश्वासी पवित्र आत्माले भरिन्दछ तिनी खाली कुवा वा इनार मात्र होइन तर जीवित पानीको फोहरा वा मूल हुन् जुन अरू मानिसहरूको निम्ति आशिष हुन निस्किआउनेछ। हामी सबै हामी रहेको यी दिनहरूमा अरूहरूको निम्ति आशिष बन्नुपर्छ। त्यसपछि हामी 7 ढोकाको देख्छौ जुन पानी मूल ढोका हो। 26 भनिएको छ, तिनको छेउमा परोसका छोरा पदाया र ओफेल डाँडामा बस्ने मन्दिरका सेवकहरूले पूर्वपट्टिको पानी ढोका र बाहिर निस्केको बुर्जाको सामुने एउटा ठाउँसम्म मरम्मत गरे। पानी मूल ढोका चाहिँ शहरभित्र पानी ल्याउन प्रयोग गरिन्थे। हजुर,
यो पानी मूल ढोकाले हामीलाई भन्ने के पाठ छ त? म विश्वास गर्दछु कि यसले परमेश्वरको वचनको संकेत गर्दछ। हामी अलिक पछिबाट यो पुस्तकमा देख्नेछौ, यस स्थानमा नै एज्राले पुलपिट खड़ा गरे। एज्राले पानी मूल ढोकामा पुलपिट स्थापित गरे। उसले परमेश्वरको वचनबाट सिकाउँथे। उसले चुनेको स्थान लाक्षणिक संकेतको थियो, तर आकस्मिक घटना वा संयोग थिएन। नयाँ नियमले यो स्पष्ट पार्दछ, जब यसले परमेश्वरको वचनद्वारा धुवाई अर्थात शुद्धाईको बारेमा कुरा गर्दछ, प्रभु येशूले भन्नुभयो युहन्ना 15:3, मैले तिमीहरूलाई बोलेका वचनको कारणले गर्दा तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। उहाँको युहन्ना 17:17 प्रार्थनामा भन्नुभयो, सत्यले तिनीहरूलाई पवित्र गर्नुहोस्, तपाईँको वचन सत्य हो। पानी मूल ढोकाले परमेश्वरको वचनको चित्रण गर्दछ। हामी परमेश्वरको वचनद्वारा धोइएका हौ, धोइन्दछौ। यस ढोकाद्वारा हामी वचनको फैलाउन कोशिश गरिरहेका छौं। हामी सबै जल वितरक प्रबन्धक हुनुपर्छ, पानी वितरक हुनुपर्छ, जो तिर्खाएका छन् तिनीहरूलाई पानी दिएर। भजनकारले यो प्रश्न सोधे भजन संग्रह 119:9, जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्न सक्ला, कसरी उसले शुद्धताको पाउन सक्छ? उत्तर हो, तपाईँको वचनमा ध्यान दिएर नै हो। अनि आज हामी हरेक विश्वासीको काम हो यसको अरू मानिसहरूलाई दिने, ताकि तिनीहरू पनि आत्मिक रूपमा आशिषित हुन सकुन्। त्यसपछि अर्को ढोकाको बारेमा हामी देख्नेछौ, जुन हो अश्व मूल ढोका अर्थात घोड़ाको मूल ढोका। 28 भनिएको छ, अश्व ढोकाको मासतिर पुजारीले आफ्नो आफ्नो घरको सामु मरमत गरे। अश्व अर्थात घोड़ा चाहिँ योद्धाद्वारा सवार गरिने जनावर थियो। जकरिया 1:8 रातो घोड़ामाथि सवार गर्ने मानिसको बारेमा बताउँछ। उसको पछि त्यहाँ रातो घोड़ाहरू टाटे पाटे र सेतो घोड़ा थियो। प्रकाश 6:4 भन्छ, अर्को एउटा उज्जवल रातो घोड़ा निस्केर आयो र एउटाले अर्कोलाई काटमार गराई पृथ्वीबाट शक्ति हरण गर्ने अख्तियार त्यस घोड़ामाथि चढ्नेलाई दिइयो र तिनलाई एउटा ठूलो तरवार दिइयो। यी सांकेतिक लाक्षणिक घोड़ाहरू ती शक्तिहरू हुन् जो युद्ध गरिरहेका छन्। प्रभु येशू यरूशलेममा सानो खच्चड र गधामा सवारी गरेर आउनुभयो। उहाँ त्यस जनावरमा चढ्नु भएकोले गर्दा नम्र हुनुहुन्थ्यो। यो गधा जनावर राजाहरूद्वारा सवार गर्ने जनावर थियो। त्यसलाई त्यस दिनमा नम्र सानो जनावरको रूपमा विचार गरिँदैनथ्यो। मानिसहरूले खालि युद्धको समयमा मात्र घोड़ाहरूमा सवार गर्थे। घोड़ा युद्धको प्रतीक थियो। आश्व अर्थात घोड़ा ढोकाले आज विश्वासीहरूको सिपाही सेवाको बताउँछ। एफिसी 2:6 पावल हामीलाई भन्छन्, ख्रिस्ट येशूमा हामीलाई उहाँसँग सँगै उठाउनुभयो र उहाँ सँगसँगै स्वर्गीय स्थानमा बसाल्नुभयो। त्यो महान सत्यता यो पत्रको पहिलो भाग हो। अनि एफिसीको दोस्रो भागमा हामीलाई भनिएको छ, एफिसी 4:1, यसकारण म प्रभुमा कैदीले जुन बोलावटमा तिमीहरू बोलाएका छौ त्यसैको योग्य चालमा चल भनी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु। हामी शिरहरू स्वर्गीय स्थानतिर माथि छन् हाम्रा शिरहरू, तर हाम्रा पैतालाहरू खुट्टाहरू तल पृथ्वीमा छन् जहाँ हामीले हिँड्नुपर्छ डुल्नुपर्छ। त्यति मात्र होइन, एफिसी 6:11 हामीलाई शैतानको युक्तिहरूको विरूद्धमा खड़ा हुन सक्नलाई परमेश्वरको सार हात हतियारहरू धारण गर्न पनि भनिएको छ। मित्र, युद्ध गर्न त्यहाँ खास संग्राम छ, लड़ाई छ, यो आत्मिक युद्ध हो। एफिसी 6:12 भन्छ, किनकि हाम्रो यो लडन त मानिसहरूको विरूद्धमा होइन तर प्रधानताहरू अधिकारहरू र यस अन्धकारका संसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्टैका आत्मिक सेनाहरूको विरूद्धमा हो। हामी मित्र याद राखौं कि हामी आत्मिक युद्धमा छौं। 2 तिमोथी 2:3 पाउले तिमोथीलाई भने, ख्रिस्ट येशूका असल सिपाही झैं मसँग कष्ट भोग। यस पदले यो तथ्यको बताउँछ कि विश्वासीको नाताले हामीसँग युद्ध गर्न आत्मिक लड़ाई छ। यदि तपाईँ आज युद्धमा लड़ाईमा हुनुहुन्न भने निश्चय नै तपाईँ परमेश्वरको निम्ति खड़ा भइरहनु भएको छैन। यदि तपाईँ परमेश्वरको निम्ति खड़ा हुनुहुन्छ भने कोही न कोही तपाईँलाई गिराउन कोशिश गरिरहेको हुन्छ। धेरै परमेश्वरका सन्तानहरू हामी रहेको यो दिनमा समस्यामा छन्। त्यसपछि हामी देख्छौ पूर्वको मूल ढोका 29 भनिएको छ, तिनीहरूका छेउमा इमेरका छोरा सादोकले आफ्नो घरको सामु मरमत गरे। तिनको छेउमा पूर्व ढोकामा द्वारपाल सकन्याका छोरा सामायाले मरमत गरे। मित्र, हामी आउने अर्को ढोका हो पूर्वको ढोका। त्यो ढोकाले हामीलाई प्रत्याशा र उत्साहको हामीलाई भरिदिन्छ। यो स्पष्ट छ कि यो शहरको पूर्वपट्टि स्थित थियो। यो नै पहिलो ढोका थियो जुन बिहान खोलिन्थ्यो। आधुनिक यरूसलेममा पूर्वको मूल ढोका छाप मोहर लगाइएको छ, बन्द गरिएको छ। त्यहाँ कोही कोही छन् जो सोच्दछन् कि त्यस ढोकाद्वारा प्रभु येशु आउनुहुनेछ जब उहाँ पृथ्वीमा फर्काउनुहुनेछ। उहाँ सम्भव त्यस ढोकाबाट आउनुहोला, तर त्यो परमेश्वरको वचनमा लेखिएको छैन। शास्त्रले संकेत गर्दछ कि उहाँ सुनको ढोकाद्वारा प्रवेश गर्नुहुन्छ जुन शहरको पर्खालमा छैन तर मन्दिरमा छ। यद्यपि अहिले पूर्वका मूल ढोका बन्द गरिए तापनि यो नै ढोका थियो जुन हरेक बिहान पहिले खोलिन्थ्यो, किनभने यसको मुख सूर्य उदयतिर फर्केको थियो। सबै रातभरि पर्खालमा पहरेदार यता उता र पूरा शहरको फन्को मार्दै ड्यूटी गर्दथे, पहरेदार बस्थे। अनि एका बिहानै पहरेदार पूर्व ढोकामा आएर क्षितिजतिर दिनको आरम्भको पहिलो मृमिनय बिहानको किरणको पहिलो चिन्ह हेर्दथे। सम्भवत शहरमा कोही कोही मानिसहरू त्यस रात पूरा रातभरि विश्रामहीन र आक्रोशित भएका थिए, यो कुराको डर गर्दै कि बाहिर अन्धकारमा कतै शत्रुहरू त छैनन्, र तिनीहरू रातमा सुत्न सक्दैनथे। सम्भव तिनीहरू रातमा पटक पटक उठेर पर्खालहरूलाई सोध्ने र हेर्ने गर्दथे, पहरेदार रात कति छ, कति बज्यो, रात अन्त हुन गइरहेको छैन। पहरेदारले उत्तर दिए, अझै अन्ध्यारो नै छ तर बिहान आइरहेको छ। केही समय पश्चात पूर्वको क्षितिजमा त्यो सूर्यको झिलमिल प्रकाश वा टिमटिमाहट देखा पर्दछ। अन्तिममा पहरेदारले संकेत दिन्छ र भन्छ कि बाहिर उज्यालो भयो, म देख्न सक्छु कि त्यहाँ कुनै शत्रुहरू छैन अनि सूर्य उदय भइरहेको छ, आइरहेको छ। ओ, त्यो शहरबाट कस्तो चिन्ताबाट छुटकाराको सुस्केर जान्छ। हामी विश्वासीहरू पनि पूर्वको मूल ढोकामा जम्मा हुनुपर्दछ, किनभने त्यहाँ क्षितिजमा ज्योतिको चमक वा किरण छ। सूर्य लामो समयपछि डुब्न सक्छ वा झुल्कन सक्छ, तर सूर्य आउनभन्दा पहिले चहकिलो र बिहानको तारा प्रकट हुनेछ। पहिलो थिस्लोनिकी 4:16-17 पदले भन्छ, किनभने ठूलो शब्दले प्रधान दूतको आवाज र परमेश्वरको तुरहीको साथ प्रभु आफै स्वर्गीयबाट ओर्लनुहुनेछ, र ख्रिष्टमा मर्नेहरू चाहिँ पहिले ब्युतर्ने छन्, तब हामी जिउँदा र बाँचिरहेका पनि प्रभुलाई आकाशमा भेट्नलाई तिनीहरूका साथसाथै बादलमा भेट्न जानेछौं, र यसरी हामी सधैँ प्रभुको साथमा रहनेछौं। यस घटनालाई हामी स्वर्गीय यात्रा वा अंग्रेजीमा ऱ्याप्चर भन्छौं। शास्त्रले भन्छ, उहाँले आफ्नाहरूलाई संसारबाट सूर्य उदाउन भन्दा पहिले उठै लान गइरहनु भएको छ, अनि आज ज्योतिको किरणमा सानो झिलमिल प्रकाश छ। शास्त्रले यो पनि भन्छ, कुनै दिन कुनै पनि समय हाम्रो प्रभु आइरहनु भएको छ, अनि म विश्वास गर्छु। र अर्को घटनाले स्थान लिनेछ, त्यो हो मण्डली वा चर्चको स्वर्गीय यात्रा। मेरो मित्र, हामी यी अन्ध्यारो दिनमा पूर्वको मूल ढोकामा जम्मा हुनुपर्छ। यो कुराको थाहा पाउने कुरा अति नै सान्त्वना हो कि त्यहाँ ज्योतिको केही सानो झिलमिल प्रकाश टिमटिमाहट छ र हामीसँग आशा छ। त्यसपछि हामी देख्छौं सेना जम्मा हुने मूल ढोका। 31 पदमा भनिएको छ, तिनको छेउमा सुनार मालकियाले निरीक्षण ढोकाका सामुन्यको मन्दिरका सेवकहरू र व्यापारीहरूको घरसम्म र कुनाका मास्तिरको छेउसम्म मरम्मत गरे। यो सेना जम्मा हुने मूल ढोका के हो? यसको अर्थ हो जाँच वा पञ्जीकरण। जब सेनाहरू युद्ध गर्न बाहिर जान्थे र फेरि फर्की आउँथे, तिनीहरू यस मूल ढोकाबाट भएर आउनु पर्दथ्यो। यहाँ नै दाउदले युद्धबाट आफ्ना सैनिकहरू फर्किन्दा सर्वेक्षण वा जाँच गर्दथे, पुनर्लोकन गर्थे। ओ, उसले तिनीहरूलाई कति धेरै प्रेम गर्थे र तिनीहरूले उसलाई कति धेरै प्रेम गर्थे। तिनीहरूमध्ये धेरै उसको निम्ति आफ्ना जीवनहरू बलिदान गर्न पनि इच्छुक थिए। जब आफ्ना सैनिकहरू त्यस मूल ढोकामा भएर आउँथे, उसले तिनीहरूको राजभक्ति, निष्ठा, साहस र अस्वार्थी सेवाको लागि त्यहाँ ढोकामा धन्यवाद दिनलाई बस्दथे। हामीले पहिलो थिस्लोनिकी 4:1 देख्यौं कि स्वर्गीय यात्राको समयमा, ऱ्याप्चरको समयमा हामी प्रभुलाई बादलमा भेट्न पृथ्वीबाट उठाइ लगिनेछौं। कोही मानिसहरू भन्छन् कि त्यो त अति नै सुन्दर कुरा हुनेछ। हजुर, निश्चय नै त्यो अति नै सुन्दर आनन्दित कुरा हुनेछ। तर के तपाईँलाई थाहा छ कि स्वर्गीय यात्रा ऱ्याप्चर पछि हामी ख्रिष्टको न्याय आसनको अगाडि प्रकट हुन गइरहेका छौं। दोस्रो कुरन्ती 5:10 भन्छ, हरेकले चाहे असल चाहे खराब जो जस्तो शरीरमा गरेको छ त्यस अनुसारको फल पाउनलाई हामी सबैजना ख्रिष्टको न्याय आसनको सामुने प्रत्यक्ष गरी प्रकट हुनु पर्नेछ। अमित्र, यो न्याय आसन प्रकाश 20:11-15 उल्लेखित उही एउटै महाश्वेत न्याय आसन होइन, किनकि महाश्वेत सिंहासनको न्याय अविश्वासी उद्धार नपाएकाको निम्ति दण्डको इन्साफहरू हो, तर यस ख्रिष्टको न्याय आसनमा खाली विश्वासीहरू मात्र प्रवेश गर्दछन्, किनभने यो न्याय उद्धारसँग सरोकार राख्दैन तर पुरस्कारसँग इनामसँग सरोकार राख्छ। विश्वासीहरूले शरीरमा गरेका कामहरूको लागि पुरस्कार पाउनेछन्। यदि तपाईँ उद्धार पाएको जन हुनुहुन्न भने त्यहाँ हुनुहुने छैन। तपाईँले जीवनमा असल चाहे खराब जे जति शरीरमा गर्नुभएको छ त्यस अनुसारको फल वा पुरस्कार पाउनुहुनेछ। अनि पाउल त्यस आधारमा भन्छन् 2 कुरन्थी 5:11 यसकारण यो जानेर प्रभुको भय मान्दै हामी मानिसहरूलाई मनाउँदछौं। मित्र, त्यसकारण हामी यस संसारमा एक विश्वासीको नाताले आफ्नो विश्वासी जीवन यापनमा अति नै धेरै होसियारी हुनुपर्छ, किनकि यसले हाम्रो स्वर्गीयमा इनामको तय गर्छ। अनि 32 भनिएको छ, कुनाका मास्तिरको कोठा र भेडा ढोकाको बीचमा चाहिँ सुनारहरू र व्यापारीहरूले मरम्मत गरे। अमित्र, हामी 10 मूल ढोकाहरूको बारेमा देखिसक्यौं र अहिले फेरि हामी भेडा मूल ढोकामा फर्किआएका छौं। हामीले यरूसलेमको पर्खालको पूरा चक्कर लगाइसकेका छौं र अहिले ठिक हामी त्यही स्थानमा फर्किआएका छौं जहाँ हामीले शुरू गरेका थियौं। तपाईँले यादै होला कि भेडा ढोकाले ख्रिष्टको क्रुसको संकेत गर्दछ। हामीले यो अध्याय ख्रिष्टको क्रुसदेखि आरम्भ गरेथ्यौं तर हामी ख्रिष्टको क्रुसमा अन्त गर्दछौं। मित्र, ख्रिष्टको क्रुस नै सबभन्दा धेरै महत्वपूर्ण छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।